السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کا خلاصہ. افغانستان کے شہر گردیز میں ایک فوجی عدالت کے باہر ٹرک میں ہونے والے دھماکے میں کم از کم 5 افراد ہلاک ہو گئے ہیں. طالبان نے حملے کی ذمہ داری قبول کر لی ہے. پاکستان میں 24 گھنٹوں کے دوران مزید 1452 افراد میں کورونا وائرس کی تصدیق ہوئی ہے. مجموعی تعداد 35,788 ہو گئی ہے. گزشتہ 24 گھنٹوں کے دوران پاکستان میں مزید 33 اموات ہوئی ہیں اور کل اموات 770 تک پہنچ گئی ہیں. حکومت پاکستان نے کورونا کے باعث بیرونی ممالک میں جاں بحق ہونے والوں کی میتیں واپس لانے کی اجازت دے دی ہے. بھارت میں گزشتہ 24 گھنٹوں کے دوران کورونا کے 3,722 نئے مثبت کیسز پائے گئے ہیں اور 134 اموات ہوئی ہیں. دنیا بھر میں کورونا وائرس کے کیسز کی تعداد 44 لاکھ اور اموات کی تعداد 3 لاکھ تک پہنچ گئی ہے. امریکہ میں بدھ کی شام تک 1600 سے زیادہ اموات رپورٹ ہو چکی تھی. اس طرح کل تعداد 85,000 تک جا پہنچی ہے. صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ وہ ہر صورت تعلیمی ادارے جلد کھولنا چاہتے ہیں. عالمی ادارے صحت نے تنبیہ کی ہے کہ ممکن ہے یہ وائرس ختم نہ ہو اور ہمیں ایڈز کی طرح اس کے ساتھ ہی جینا پڑے. خبروں کی تفصیل. افغانستان کے شہر گردیز میں ایک فوجی عدالت کے باہر ٹرک میں ہونے والے دھماکے میں کم از کم 5 افراد ہلاک ہو گئے ہیں. طالبان نے حملے کی ذمہ داری قبول کر لی ہے. افغانستان کی وزارت خارجہ کے ترجمان طارق آریان نے کہا کہ جمعرات کو ہونے والا کار بم حملہ گردیز شہر کی فوجی عدالت کے باہر ہوا ہے جو ایک گنجان آباد علاقہ ہے. انہوں نے خدشہ ظاہر کیا کہ حملے میں درجنوں لوگ زخمی اور ہلاک ہو سکتے ہیں. برطانوی خبر رساں ادارے رائٹرز کے مطابق طارق آریان نے حملے کا الزام حقانی نیٹ ورک پر لگایا ہے جن کے تعلقات طالبان سے بغاوت کرنے والے گروہوں کے ساتھ بھی ہیں. پاکستان میں سرگرم قلدم تنظیم لشکر طیبہ کے ساتھ بھی ان کے روابط ہیں. یہ گروہ بہت کم ہی کسی حملے کی ذمہ داری قبول کرتا ہے. ادھر طالبان کے ترجمان ذبیح اللہ مجاہد نے اپنے ایک بیان میں حملے کی ذمہ داری قبول کی ہے. انہوں نے اس حملے کو صدر اشرف غنی کی جانب سے فوج کو طالبان پر حملوں کا حکم دینے کا رد عمل قرار دیا ہے. طالبان ترجمان نے دعویٰ کیا ہے کہ حملے میں مسلح فورسز کے دسیوں اہلکار ہلاک اور زخمی ہوئے ہیں. افغانستان کے صوبے پکتیا کے فوجی ترجمان امل خان مومند کے مطابق یہ حملہ ایک ٹرک کے ذریعے کیا گیا جو بارودی مواد سے بھرا ہوا تھا. انہوں نے 5 افراد کی ہلاکت کی تصدیق کرتے ہوئے کہا کہ حملے میں 14 افراد زخمی بھی ہوئے ہیں. خیال رہے کہ صرف 2 روز قبل کابل اور ننگرہار میں 2 حملے کیے گئے تھے جن میں 50 سے زائد افراد مارے گئے تھے. اقوام متحدہ کی سلامتی کونسل نے افغانستان میں منگل کے روز ہونے والے 2 الگ الگ دہشت گردانہ حملوں کی شدید مذمت کی ہے. دارالحکومت کابل کے ایک ہسپتال میں ہونے والے حملے میں 20، جبکہ ننگرہار صوبے میں ایک جنازے پر ہونے والے حملے میں 24 جانیں ضائع ہوئی ہیں. ننگرہار صوبے میں ہونے والے حملے کی ذمہ داری دہشت گرد گروپ داعش نے قبول کر لی ہے. افغان حکومت اور دہشت گردی کا نشانہ بننے والے افراد کے خاندانوں سے ہمدردی کا اظہار کرتے ہوئے سلامتی کونسل کے ارکان نے ان حملوں میں زخمی ہونے والے افراد کی جلد صحت یابی کی دعا کی ہے. پاکستان کی دفتر خارجہ کی ترجمان عائشہ فاروقی کا کہنا ہے کہ کورونا وائرس کی وجہ سے بیرونی ممالک میں پھنسے ہوئے پاکستانی شہریوں کی وطن واپسی کا عمل جاری ہے. ان کے بقول اب تک 24,000 سے زائد پاکستانی شہریوں کو پاکستان کی قومی فضائی کمپنی پی آئی اے کی خصوصی پروازوں کے ذریعے پاکستان لایا جا چکا ہے. جمعرات کو نیوز بریفنگ کے دوران ترجمان عائشہ فاروقی نے کہا کہ اب تک وطن واپس لائے جانے والے پاکستانی شہریوں میں 570 وہ بھی شامل ہیں جو حال ہی میں امریکہ سے پی آئی اے کی 2 خصوصی پروازوں کے ذریعے پاکستان واپس آئے ہیں. ترجمان نے کہا کہ امریکہ سے پاکستانیوں کو واپس لانے کے لیے پی آئی اے کے 6 خصوصی پروازوں کا انتظام کیا گیا اور ان میں سے یہ 2 پہلی پروازیں تھیں. ترجمان نے ان خصوصی پروازوں کے ذریعے پاکستانی شہریوں کو وطن واپسی میں تعاون کرنے پر امریکہ کا شکریہ ادا کیا. حکومت پاکستان نے بیرون ملک کرونا وائرس سے ہلاک ہونے والے پاکستانیوں کی میتیں وطن واپس لانے کی اجازت دے دی ہے، جس کے بعد اسپین سے کرونا وائرس سے ہلاک ہونے والے 3 افراد کی میتیں آج لاہور پہنچ گئی ہیں. خبریں ختم ہوئیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے۔ کرونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ آج کے اس پروگرام میں آپ سنیں گے بھارت کرونا وائرس سے کیسے نمٹ رہا ہے۔ نفیسہ اود بھائی کی تجزیہ کاروں قمر آغا، ڈاکٹر سہیل سیتو اور سنتوش بھارتیہ کے ساتھ گفتگو۔ ترک ڈرامہ ارطغرل غازی پاکستان میں مقبول، لیکن کیا معاشرہ سماجی تصورات میں لچک کے لیے تیار ہے؟ ڈرامے میں سیاسی پیغام کیا ہے؟ ترک صدر اردوان اور پاکستان کے وزیراعظم عمران خان اس ٹیلی ویژن ڈرامے کو اپنے اپنے عوام کے لیے کیوں ضروری سمجھتے ہیں؟ اس موضوع پر بات کریں گے پاکستان کے معروف ڈرامہ نگار، مصنف، ادیب، شاعر اصغر ندیم سید اور ترکی میں موجود سینئر پاکستانی صحافی اور کالم نگار ڈاکٹر فرقان حمید سے۔ وبا میں مذاق، یہ ہمارا آخری سیگمنٹ ہے۔ مونا شیخ ہمارے ساتھ موجود ہوں گی، لاس اینجلس میں مقیم پاکستانی کامیڈین جو اسٹینڈ اپ کامیڈی کرتی ہیں۔ کن مشکل حالات سے نکلتے ہوئے وہ لاس اینجلس کے اسٹیج پر پرفارم کر رہی ہیں، ان سے بات ہوگی۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ نفیسہ اود بھائی بات کر رہی ہیں بھارت میں کرونا وائرس سے نمٹنے کے طریقوں پر۔
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے، میڈیم ویو 972 کلو ہرٹز پر۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ اود بھائی۔ اس وقت ہم ایک خصوصی پروگرام کر رہے ہیں کہ بھارت کرونا وائرس سے نمٹنے کے لیے کون سے اقدامات اٹھا رہا ہے۔ تازہ اطلاعات یہ ہیں کہ بھارتی وزیراعظم نریندر مودی نے ملک کے لیے $260 ارب کا ایک خصوصی پیکیج کا اعلان کیا ہے جو کرونا وائرس کے متاثرین کے لیے ہوگا اور جس سے بھارت امید کرتا ہے کہ معیشت کو استوار کرنے میں مدد ملے گی۔ ہم اس گفتگو میں سب سے پہلے بھارت چلیں گے، جہاں سے ہمیں جوائن کیا ہے قمر آغا نے۔ یہ سینئر صحافی ہیں، نئی دہلی میں ہیں۔ ان کے ساتھ ساتھ ہوں گے ڈاکٹر سہیل سہتو جو طب کے شعبے سے وابستہ ہیں، کراچی میں ہوتے ہیں۔ اور ہم ایک اور بھی نقطہ نظر حاصل کرنے کے لیے نئی دہلی سے سینئر صحافی سنتوش بھارتیہ کو لیں گے۔ تو آغا صاحب آپ سے ابتدا کرتے ہیں۔ بنیادی طور پہ ہم ایک ڈسکشن کرنا چاہ رہے ہیں، کیونکہ آپ کے علم میں ہیں کہ اس وقت بر صغیر میں کرونا وائرس کے کیسز ہیں، لیکن ان کی صحیح ٹیسٹنگ بھی نہیں ہو رہی ہے۔ ہمارے پاس جو اطلاعات ہیں وہ یہ کہ بھارت کے پاس تقریباً کوئی 70,000 کنفرمڈ کیسز ہیں COVID-19 کے۔ ایسے میں اس وقت مودی سرکار نے $260 ارب کا جو پیکیج کا اعلان کیا ہے، آپ کے خیال میں یہ کتنا سود مند رہے گا بھارت کو ریسکیو کرنے کے لیے؟ جی
میں سمجھتا ہوں اگر اس کا پراپر ڈسٹریبیوشن ہو جاتا ہے، جیسا کہ انہیں نے کہا ہے کہ وہ جو یہ ہے غریبوں کو بھی، مزدوروں کو بھی، اور یہ جو مائگرینٹ ورکرس ہیں ان کو بھی، آرگنائز سیکٹر اور ان آرگنائز سیکٹر میں جو لوگ کام کرتے ہیں ان سب کو اس سے فائدہ ہوگا۔ اور انہوں نے یہ بھی کہا ہے کہ اسمال اسکیل انڈسٹری یعنی کاٹیج انڈسٹری جو ہے یا ایم ایس ایم ایز جو ہے، مائکرو اینڈ اسمال میڈیم انٹرپرائزز کے لیے بھی بات کی ہے۔ تو اگر ان سب لوگوں کو، بڑے بولڈ ریفارمس ہیں کے لیے بھی کہا ہے کہ ہم ریفارمس بھی کریں گے سیلف ریلائنس بننے کے لیے، خود مختار بننے کے لیے، یعنی زیادہ تر پروڈکشن بھی یہیں پہ ہوگا زیادہ تر، اور ایگریکلچر کے لیے بھی کہا ہے کہ اس کے لیے بھی ہم اس میں بھی چیز آئیں گی۔ انہیں نے تقریباً $266 ٹریلین کا کیا ہے، یعنی 2,00,000 کروڑ کا، جو کہ 10% انڈیا کی جی ڈی پی ہے 2019 اور 2020 کے حساب سے دیکھا جائے۔ تو یہ بڑا پیکیج ہے، اور اب یہ ہے کہ اس کی ابھی ڈیٹیل تو ملی نہیں ہے، وہ فائنینس منسٹری اس کی ڈیٹیل تیار کرے گی کہ کس طریقے سے بٹے گا، کتنا پیسہ کس سیکٹر میں جائے گا۔
آو صاحب، میرے خیال ہے اس وقت سنتوش بھارتیہ لائن پر ہیں۔ آداب، آپ کیا سمجھتے ہیں کہ جس طرح سے روزگار متاثر ہوا ہے، یہ پیکیج کیا پھر سے بھارت کو معاشی سطح پر بحال کر سکے گا؟
गवर्नमेंट का प्लान पहले क्लियर हो कि जिस पैकेज को उन्होंने अनाउंस किया है उसका रूट मैप क्या है, उसका रीजन है. हम इंडिया को सेल्फ रिलायंस, जिसको इन्होंने आत्मनिर्भर भारत का नाम दिया है, उसकी तरफ जाता है या ये वर्ल्ड इकोनॉमी में इंडिया को एक एक बंधुआ मजदूर की तरह से खड़ा करता है, ये देखने की जरूरत है. दोनों चीजें हो सकती हैं कि हम वर्ल्ड इकोनॉमी के ऐसे हिस्से हों जो सिर्फ हम सर्विस दे रहे हैं, हमें उसके फ्रूट में कोई हिस्सा, प्रॉफिट में कोई हिस्सा नहीं मिल रहा है, उतना ही हिस्सा मिल रहा है जितना हम काम कर रहे हैं. दूसरा तरीका ये हो सकता है, रोड मैप के ऊपर डिपेंड करता है. दूसरा ये हो सकता है कि हम वर्ल्ड इकोनॉमी को लीड करने की दिशा में आगे बढ़े उसके 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 रोशनी में. वो तभी हो सकता है जब हम गांधीयन इकोनॉमी को एडॉप्ट करें, जिन्होंने कहा था कि इंडिया इज ए कंट्री ऑफ विलेजेस, तो यहाँ के विलेजेस को हम मजबूत करें और उन गांवों के जरिए हम इकोनॉमी को ऐसा करें जिससे कि कंट्री बाहर की तरफ मुंह न देखे. मतलब गांव के पास ही हमारा एक ब्लॉक यूनिट है, 100 गांव की एक यूनिट पर एक ब्लॉक होता है. तो गांधी के अगर उस इस प्रिंसिपल को अगर हम ट्रांसलेट करते हैं आज के समय में, तो हम ये कह सकते हैं कि जहां पर किसान आसानी से अपना कच्चा माल लेके पहुंच सके, उस जगह पर प्रोडक्ट की यूनिट लगनी चाहिए.
इस वक्त हमें पाकिस्तान से ज्वाइन किया है डॉक्टर सुहेल सेहतो ने, ये कराची में होते हैं, रेडियोलॉजिस्ट हैं. तो डॉक्टर सुहेल, आप बताइए, जिस तरह से अभी वजीर आजम नरेंद्र मोदी ने 20 लाख करोड़ बहुत ह्यूज अमाउंट है, $260 बिलियन, ये फिगर्स हम पाकिस्तान में सुनते ही नहीं है. तो डॉक्टर सुहेल, आप क्या कहना चाहेंगे इस पे?
इस बारे में मैं दो तीन बातें कहूंगा कि ये अगर ज्यादा अमाउंट लग रहा है तो मैं इंडिया की जो है ना आबादी भी बहुत ज्यादा है, ठीक है, और पाकिस्तान में भी बकौल प्राइम मिनिस्टर के, फेडरल गवर्नमेंट के, 144 बिलियन पाकिस्तानी रुपीस का पैकेज उन्होंने दिया है, उसमें वेरियस चीजें हैं. उसमें हर पाकिस्तानी जो जिसकी नौकरी खत्म हो गई है या जो बिलो द पॉवर्टी लाइन रह रहे थे, जिनको पहले बेनजीर इनकम सपोर्ट प्रोग्राम के तहत पैसे मिल रहे थे, उन सबको इन्होंने 12,000 रुपए दे चुके हैं. तो पाकिस्तान में भी इस तरह की चीजें हुई हैं.
इस वक्त हम बात कर रहे हैं कि भारत ने जो एक रोड मैप सामने लाया है, यानी कि जितने जोरदार तरीके से उन्होंने अपना लॉकडाउन किया वो पाकिस्तान भी देख रहा था, हालांकि इसकी नुक्ताचीनी बहुत हुई है. आगा साहब, अगर आप इसके बारे में कुछ तबसरा करें, आपके ख्याल में भारत ने कितनी जानें बचाई होंगी इस तरह का लॉकडाउन करके?
देखिए, ये बड़ा मुश्किल है बताना कितनी जानें बचाई. तो उसकी वजह ये है कि फिगर्स है नहीं अभी ज्यादा. एक ही चीज है, दवा इसकी मौजूद नहीं है और इसकी वैक्सीन अभी तक बनी नहीं है. तो बस एक ही चीज है, लॉकडाउन, सोशल डिस्टेंसिंग, इसी के जरिए से. अच्छी बात यह है कि गांव तक में लोगों ने इसको काफी फॉलो किया है. जो बेरोजगार हुआ वो पैदल सड़कों पे निकल पड़ा घर जाने के लिए, अपने उसके पास पैसे नहीं है, उसके ये उसके साथ एक बहुत बड़ी भारत की में एक मुसीबत खड़ी हो गई उसके साथ. वो एक है मुसीबत हम लोग के साथ. अब तो है ट्रेनें नहीं चल रही हैं, वापस जा रहे हैं, या अगर वापस चले जाते हैं तो दूसरी प्रॉब्लम खड़ी हो जाती है बॉम्बे के अंदर या गुजरात में, जहाँ पर बड़ी इंडस्ट्रीज हैं. वो लोग ये कह रहे हैं अगर ये वर्कर चले गए तो हम जब फैक्ट्री कैसे खोलेंगे, इनके बगैर काम कैसे चलेगा. तो ये एक अजीब किस्म की मुसीबत है जिसका कभी किसी को कोई एक्सपीरियंस नहीं है उसको डील करने के लिए. हर तरह की कोशिशें हो रही हैं, कई अलग अलग तरीकों से काम किया जा सकता है, किया जा रहा है.
बहते साहब, आप बताइए कि जिस तरह से पाकिस्तान में जब लॉकडाउन खत्म हुआ तो हमने देखा कि लोगों की भीड़ जो है वो आ गई दुकानों में. अब पता नहीं चल रहा है कि इसकी वजह से कितनी इन्फेक्शंस होंगी, कितनी अमवात होंगी. भारत के पास कोई रोड मैप है कि अगर लॉकडाउन खत्म होता है तो स्टैंडर्ड ऑपरेटिंग प्रोसीजर्स पर कैसे इतलाक किया जाए?
मैम, हमारे यहाँ भी लगभग यही सिचुएशन है जिसका आप जिक्र कर रहे हैं. इसके दो हिस्से हैं. पहली चीज तो ये है कि लोग कितना आइसोलेशन में रह सकते हैं, क्योंकि हमारी जो सोसाइटी है इंडिया की हो या पाकिस्तान की हो, ज्यादातर लोग छोटे घरों में रहते हैं जिसमें कमरे कम होते हैं, लोग इकट्ठे रहते हैं। अब वहां अगर कोई चीज पहुंचती है तो वो उस फैमिली का बचना मुश्किल हो जाता है, इसलिए जिसको कहते हैं ना कि एक सेल्फ आइसोलेशन वाली साइकोलॉजी डेवलप करनी पड़ेगी। इंडिया में डेवलप हुई है, लेकिन हमारे यहाँ, मेरा ख्याल है, मुझे पाकिस्तान का बहुत अंदाजा नहीं है, लेकिन इंडिया में स्लम्स बहुत है। जैसे बॉम्बे में धारावी बहुत बड़ा स्लम है, दिल्ली में स्लम्स है, हर शहर में बड़े बड़े स्लम्स है। उन स्लम्स में एक ही कोठरी में 15-20 लोग रहते हैं। एक अच्छी चीज हुई है कि अभी तक, मतलब ये मैं कहूँ कि अल्लाह मियां की नेमत है अभी इंडिया के ऊपर, कि सोसाइटी में नहीं घुसा है, फेज थ्री में नहीं गया है, ऐसा गवर्नमेंट ऑफ इंडिया कह रही है। मैं भी ये मानता हूँ, चूंकि हमारे पास तो कोई तरीका है नहीं जानने का, क्या विटामिन सी दे रहे हैं, सलाइन चढ़ा रहे हैं और कुछ नहीं दे रहे हैं, अगर कोरोना का इलाज हुई नहीं है तो कर क्या रहे हैं।
इसी वास्ते हमने
आखिर में एक चीज और कह दूं,
जी जी,
पाकिस्तान को इंडिया की तरफ देखने की जरूरत नहीं है। हर सोसाइटी को या हर कंट्री को नए नए कदम को एक्सरसाइज करना चाहिए और जो सही बैठ जाए दूसरा फिर उसको फॉलो करे। अभी तो इंडिया में कहीं कुछ सही बैठा ही नहीं है लॉकडाउन के।
डॉक्टर सुहेल क्योंकि डॉक्टर हैं तो इसलिए भी हमने उनको मधु किया। डॉक्टर सुहेल, आप कुछ अगर मशवरा दे सकें, कहा ये जा रहा है कि जो बड़े सगीर के अफराद हैं उनमें कुव्वत मुदाफ़त ज्यादा है, इम्यूनिटी ज्यादा है, क्योंकि वो मलेरिया और टीबी जैसे मर्ज से दो चार रहे हैं। आपके ख्याल में इस वास्ते भी अमवात निस्बतन कम नजर आ रही हैं, ये कितना हौसला अफजा है हमारे खत्ते के लिए?
ये बात तो सब लोग कर रहे हैं पिन पॉइंट कि जो यहाँ पे मलेरिया और टीबी की जो हमें पैदाइश पे लग जाते हैं, इसके टीबी के जो टीके लग जाते हैं बीसीजी हमें, तो उससे बड़ा लोग सब कह रहे हैं। और प्लस जो यहाँ पे पाकिस्तान में मुसलसल ये पोलियो की जो वैक्सीनेशन होती रही है और हमारी आबादी जो है वो बहुत यंग आबादी है पाकिस्तान की, इंडिया में भी यही होगा, तो उनको जो लगी हुई है तो उसकी वजह से बैरल एंटीबॉडीज जो एक किसी वायरस के लिए होती है वो दूसरी वायरस में भी जनरली उनका बेहतर इम्पैक्ट, जो वो के स्पेसिफिक नहीं होती लेकिन बैरल उनकी मौजूदगी से फायदा होता है। अब हमें जो लग रहा है वो ये है कि मेरे ही जो उन्होंने ट्वीट बताया कि क्या दे रहे हैं, ये बिसाइड्स ये जो दवाएं जो बता रहे हैं एंटी मलेरियल और विटामिन सी, इधर ये शुरू हो गया है हमारे पास, और वो डाउ मेडिकल कॉलेज की अपने जो ओझा इंस्टीट्यूट है उधर हम लोगों ने डेवलप कर दिया है। मेरे ही क्लास फेलो हैं डॉक्टर ताहिर शमसी, उन्होंने डाउ यूनिवर्सिटी में ही, और क्योंकि आपको पता है मैं भी डाउ का ग्रेजुएट हूँ, तो उधर ये डेवलप कर लिया है पैसिव इम्यूनाइजेशन के कॉन्टेक्स्ट में प्लाज्मा, जो लोग बीमार होके सहत्याब हो गए हैं उनके प्लाज्मा में जो एंटीबॉडीज हैं वो उन लोगों का प्लाज्मा लेके उनको उनको इंजेक्ट कर रहे हैं कि जो अभी सीवियर है जो आईसीयू में है, और उससे बहुत अच्छे रिजल्ट्स आ रहे हैं और लोग ये दे भी रहे हैं प्लाज्मा। ये इंडिया की भी एक फिल्म आई थी कि उधर भी दिल्ली में मैंने देखा कि कुछ लोग वो डोनेट कर रहे हैं। तो ये है, बैरल वैक्सीन कोई नहीं है और बाकी कुछ एंटीबायोटिक्स हैं, एजिथ्रोमाइसिन और इस तरह की कुछ चीजें हैं लोग ट्राई कर रहे हैं, और उससे बैरल मोर्टेलिटी ज्यादा नहीं हुई है वो अभी तक।
हम मौजू की तरफ फिर लौटते हैं भारती साहब, ये हम वाइंड अप कर रहे हैं इस डिस्कशन को, लेकिन ये बताइए कि अब तक जो मोदी सरकार ने इकदाम उठाए हैं, कुछ उसकी सख्त नुक्ताचीनी भी हुई है कि ड्रैकोनियन मेजर्स जिसको कहा जाता है, भारत के अंदर कोई आपने कोई नुक्ताचीनी देखी जो कि मोदी सरकार की है, या लोग आम तौर पर खुश हैं जो कुछ भी किया गया है वहाँ उससे?
देखिए, मोटे तौर पर लोग खुश हैं जो किया गया, क्योंकि लोगों ने एक्सेप्ट कर लिया है, ये क्वारंटाइन को भी एक्सेप्ट कर लिया है और आइसोलेशन को भी एक्सेप्ट कर लिया है, और जिसको कहते हैं कि हम बाहर नहीं निकलेंगे, जो वर्ड है सोशल डिस्टेंसिंग, ये मुझे लगता है बहुत कंफ्यूजिंग है। फिजिकल डिस्टेंसिंग होनी चाहिए, क्योंकि लोग समझ नहीं पाते ना, पाकिस्तान में समझ पा रहे होंगे, सोशली क्या अलग होना, फिजिकली अलग होना है, वो समझाने की कोशिश करनी चाहिए। यहाँ पर लोगों ने एक्सेप्ट कर लिया है, पर हाँ इतना जरूर है कि हर एक राय है अलग अलग तरह की। हमारे यहाँ भी सवाल सिर्फ ये है कि जो जिस तरह मशीनरी काम करती है या जिस तरह पॉलिटिकल डिसीजन होते हैं, तो उनमें जो एका होना चाहिए वो नहीं है, एक राय नहीं है, और जो सिस्टम काम करता है वो सिस्टम करप्शन फ्री हो ऐसा नहीं होता है। सारी दुनिया में हमने देखा कि कोरोना एक करप्शन का एक नया फेस लेकर भी आया है, जो हिंदुस्तान में भी दिखाई दे रहा है, बाकी कंट्रीज में भी दिखाई दे रहा है।
आगा साहब, बिल्कुल लास्ट वर्ड आप बताइए, आप देख रहे हैं कि भारत सही सिमत जा रहा है कोरोना वायरस के खिलाफ, जो आप लोगों ने मुहिम शुरू की है उसमें?
अभी तक तो मैं समझता हूँ कि ठीक ही है, काफी उससे फायदे भी हुए हैं, लोग उसके ऊपर अमल भी कर रहे हैं। देखना ये कि आगे कब तक बंद रहेगा, कब तक लोग सोशल डिस्टेंसिंग या फिजिकल डिस्टेंसिंग, जिसकी बात अभी संतोष भारती साहब कह रहे थे, ये बहुत मुश्किल काम है। और दूसरी बात ये कि हमारे मुल्क में गुर्बत बहुत है अभी भी, और बड़ा सेक्शन जो वेज अर्नर है, डेली वेज अर्नर है, वो कब तक घर पे बैठेगा? हालांकि अब उसको गांव में और देहातों में काम करने की परमिशन मिल गई है, कुछ जगहों के भी काम करने की, बाहर भी शहरों में भी परमिशन मिल गई है, लेकिन ज्यादातर लोग के पास जॉब नहीं है, जॉब्स खत्म होते चले गए, फैक्ट्रीज बंद हो गई हैं, दोबारा से इनको खोलना एक सब चैलेंज का काम है। वर्कर बॉम्बे में जो है वर्कर, या बड़े बड़े इंडस्ट्रियल टाउन्स में जो वर्कर हैं, वो ज्यादातर यूपी बिहार और दूसरे जगहों से जाते हैं, काम करते हैं, वो दोबारा वहाँ उनको ले जाना, वहाँ पहुँचाना, उनके लिए सब ये करना, ये बड़ा मुश्किल काम है किसी भी स्टेट का। और दूसरी बात ये कि जो पैकेज है, इसको जैसा भी संतोष भारती साहब ने बताया कि ग्रास रूट तक, पब्लिक तक, नीचे तक पहुँचाना बड़ा मुश्किल काम होता है। अब उसमें यह है कि कुछ जगहों पर करप्शन भी नजर आता है, वो उसको किस तरह गवर्नमेंट रोकेगी, फिर ब्यूरोक्रेसी का एक अपना स्टाइल होता है फंक्शनिंग का। लेकिन ये है कि अभी जनता में काफी एंथुसियाज्म है, बहुत आगे आके काम भी कर रहे हैं लोग, और फिलैंथ्रोपी भी चल रही है, और लोग खाने भी बांट रहे हैं, हर तरह की इससे मदद लोग एक दूसरे की कर रहे हैं, एक दूसरे की। तीसरी तरफ ये भी है कि अगर फैलता है तो इतने लोगों को मेडिकल फैसिलिटीज पहुँचाना बहुत मुश्किल काम है, इसीलिए हमारी पॉपुलेशन
बिल्कुल और जी बिल्कुल और इस वास्ते दोनों पाकिस्तान और भारत एक दूसरे की तरफ देख रहे हैं। इस गुफ्तगु को यहाँ समेटते हैं और आप लोगों का शुक्रिया अदा करते हैं। भारत में सीनियर सहाफ़ी संतोष भारती हमारे साथ थे, पाकिस्तान में तिब के शोबे से वाबस्ता डॉक्टर सुहेल सेतो, और नई दिल्ली में सीनियर सहाफ़ी कमर आगा। बहुत शुक्रिया आप हजरात का, और हमारी तरफ से खुदा हाफ़िज़।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, मैं हूँ असद हसन। कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम है, लेकिन इस सेगमेंट में हमारा फोकस कोरोना नहीं होगा, लेकिन कोरोना के दिनों में पाकिस्तान के अंदर चलने वाला एक मारूफ ड्रामा जिसने दिनों के अंदर ही मकबूलियत की मेराज को छू लिया है। तुर्क ड्रामा है, तुर्क तारीख और फिक्शन उसके ऊपर बेस्ड है, अर्तुगरल गाजी, नाम भी लेना काफ़ी मुश्किल है। और इस ड्रामे का एक व्यूवरशिप के एतबार से रिकॉर्ड नंबर जो है वो सामने आ रहा है। ये ड्रामा क्या है, इसका पस मंज़र क्या है? तुर्क ड्रामे पाकिस्तान की समाज, पाकिस्तान के मुआशरे को सियासी, नजरियाती, इवन मजहबी असास के अतबार से कैसे मुतासर कर सकते हैं? ड्रामा ओवरऑल भी इंसानी नफसियात को और इंसानी मुआशरे को तब्दील करने में या उसको किसी ख़ास समत ले जाने में कितना बड़ा हथियार है, कितना बड़ा टूल है, इसके ऊपर हम बात करेंगे। दो बहुत लर्नेड पर्सनैलिटीज़ हमारे साथ मौजूद हैं, डॉक्टर फुरकान हमीद, उन्होंने हमें तुर्की से ज्वाइन किया है, TRT के हेड हैं तुर्किश रेडियो एंड टेलीविजन उसकी उर्दू सर्विस के, और इसके साथ साथ अपना यूट्यूब चैनल लॉन्च कर दिया, और आज इत्तेफाक से उन्होंने इसी ड्रामे के पस मंज़र में एक वीलॉग भी वहाँ पे जारी किया है। सो दूसरी हमारी मेहमान शख्सियत किसी तारुफ की मोहताज नहीं, असगर नदीम सैयद साहब, पाकिस्तान के मुमताज़ رائٹر، شاعر، ادیب اور ڈرامے کے اعتبار سے ایک بہت بڑا نام. اور میں ایک حوالہ صرف یہ ضرور دینا چاہوں گا کہ ڈرامہ بھی ایسے وقت میں لکھا گیا جب بہت کچھ کہنا مشکل ہوا کرتا تھا. سو اس اعتبار سے بھی یہ دیکھنا ہے کہ پولیٹیکل میسیجنگ ڈرامہ کے اندر کتنی آسان ہے, یعنی سیاسی پیغام دینا. تو اس ارطغرل غازی ڈرامے کے بیک ڈراپ میں گفتگو کرتے ہیں. ڈاکٹر فرقان حمید صاحب, سب سے پہلے آپ ہمیں اس ڈرامے کا تھوڑا سا سیاسی اور نظریاتی پس منظر بتائیے گا.
سیاسی لحاظ سے تو میں یہ کہہ دوں کہ جو کمنٹس ہو رہے ہیں, جو کچھ کہا جا رہا ہے کہ یہ صدر رجب طیب ایردوان نے اپنے مستقبل کے لیے, مستقبل کو مزید سنوارنے کے لیے جو ہے یہ خود ڈرامہ جو ہے وہ لکھوایا ہے تاکہ آئندہ کے لیے اس کی جو راہ ہمارا ہو جائے, آئندہ جب 2023 میں الیکشن ہوں گے اس وقت تک جو ہے, کیونکہ آپ کو یاد ہوگا یہ ڈرامہ جو ہے 2014 سے ٹی آر ٹی ٹرکی ریڈیو ٹیلی ویژن جو کہ سرکاری اسٹیٹ ادارہ ہے اس کے تحت چل رہا تھا, وہ بڑا پاپولر ہوا تھا. آپ کو یہ بھی بتا دوں کہ گزشتہ 5 سال سے چلتا چلا, دو گھنٹے کی یہاں پہ جو ہے ٹی آر ٹی پہ دو گھنٹوں کی قسط ہوا کرتی تھی, لوگ بڑے اس کو غور سے بڑے یہ اسلامی پسند ہلکے, یہ بھی ساتھ بتا دوں کہ نہ جو سیکولر ہلکے ہیں انہوں نے اس ڈرامے کو بالکل نہیں دیکھا, لیکن جو اسلام پسند ہلکے ہیں انہوں نے اس ڈرامے کو بہت پسند کیا. وجہ یہی تھی اسلام پسند ہلکے اس میں ایردرل میں اپنے آپ کو رجب طیب ایردوان کی ایک جھلک دیکھتے.
تو کیا واقعتاً یہ جو کردار ہے ارطغرل غازی کا, یہ کہیں مماثلت مشابہت رکھتا ہے اردوان, طیب اردوان کے ساتھ؟
اگر دیکھا جائے تو دیکھو 13ویں صدی میں جو کچھ اس نے ارطغرل نے کیا تھا وہ سارے مسلمانوں کے لیے اور اسلام کو اکٹھا یکجا کرنے کے لیے جو کیا تھا وہی اب موجودہ دور میں صدر رجب طیب ایردوان کر رہے ہیں. آپ نے دیکھا ہوگا کہ اس وقت عالم اسلام میں اگر کسی کی آواز بلند ہو رہی ہے تو میرا خیال جو ہے صدر رجب طیب ایردوان, کشمیر ہو, روہنگیا مسلمان ہو یا فلسطین کے مسلمان ہو یا باقی عیسائی جو بھی ہیں وہ بھی جو مظلوم عیسائی ہوں ان کے لیے ان کے حق میں بھی ہے صدر رجب طیب ایردوان ہی آواز بلند کر رہے ہیں. اقوام متحدہ کا جو ادارہ ہو وہاں پہ اگر خطاب کوئی کر رہے ہیں, اگر کشمیریوں کی آواز بلند کر رہے ہیں تو وہ مسلمان ممالک میں سے میرا, میں نے تو کبھی کسی کو نہیں جو ملیشیا کی انہوں نے دیکھا اور رجب طیب ایردوان کو دیکھا.
میں ڈاکٹر فرقان سے پہلے کہ اگر ندیم سید صاحب کے پاس جاؤں, میں نے یہ ڈرامہ بالکل نہیں دیکھا, لہٰذا میں جاننا بھی چاہتا ہوں اور آپ کی رائے بھی لینا چاہتا ہوں کہ کردار کے اعتبار سے یہ ڈرامہ کیا جہاد کا میسج دے رہا ہے یا اجتہاد کی طرف لے جانا چاہتا ہے اور تصوف روحانیت کی طرف؟
اچھا مزے کی بات ہے, میں نے بھی اس ڈرامے کو جب یہ پاکستان میں شروع ہونے سے پہلے میں نے بھی نہیں دیکھا ہوا تھا, لیکن جب سے کیونکہ ٹرکی میں آج کل کرفیو لگا ہوا ہے تقریباً ایک مہینے سے ہم لوگ گھروں میں باندھ ہیں, تو میں نے مسلسل جو ہے رہ گیا اس ڈرامے کو دیکھے اور کافی قسطیں میں پاکستانی سے قسطوں کی سے بہت آگے.
پیغام کیا ہے؟ اجتہاد, تصوف روحانیت یا جہاد؟
جہاد کا یہ آپ کو بتا, جہاد کا کوئی کنسیپٹ نہیں, صرف یہ ہے کہ اخلاقیات جسے کہہ سکتی کہ اسلامیات, اسلام میں کیا اخلاقیت ہے, اسلام کیسا ایک مذہب ہے, رواداری ہے اس میں جو مین جو میں آپ کو بتا رواداری اور اخلاقیت کا درس یہ ہے, جہاد کا نام و نشان وہاں پہ بھی.
Exactly. So کیا پھر اسی بیک ڈراپ میں ایک خبر یہ آئی تھی کہ پرائم منسٹر عمران خان, جنہوں نے بالخصوص اس ڈرامے کو پاکستان میں آن ایئر کرنے کے لیے کہا ہے, اور کہیں بیک ڈراپ میں یہ سوچ ہو سکتی ہے کہ ملک کے اندر ایک فرد, افراد یا ایک طبقے کے اندر جو سوچ ہے جس کے اندر انفارچونیٹلی شدت پسندی ہے, اس کو نرم کیا جائے, اس کو صوفیزم کی طرف, مہر اور مروت کی طرف لے جایا جائے؟
ہاں جی ہاں, اس لحاظ سے تو آپ صحیح کہہ رہے ہیں, کیونکہ آپ دیکھیں جو صوفیزم کا جو درس دے رہے ہیں یا جو ہے ابن العربی جو ہے وہ دے رہے ہیں, وہ میرا خیال ہے وہ زبردست وہ ہے سبق ہے مسلمانوں کے لیے کہ کس طرح جو ہے اخلاقیات طریقے سے بڑے پیار و محبت کا جو درس دے رہے ہیں ہر طریقے سے, جو اس میں جوش و جذبہ بھی ہے لیکن انتہا پسندی کا نام و نشان تک نہیں, بڑے نرم لہجے میں بات کرتے ہیں اور اسلام کا جو ہے اصلی جو جسے کہتے ہیں اسلام کی روح کے مطابق وہ کریں, وہ یہاں پہ ہندوانہ رسم کا بھی کوئی ذکر نہیں. جو صوفیزم میں آپ کو بتا دوں یہ مین جو ہے اگر دیکھا جائے تو انہوں نے صحیح طریقے سے اس کی عکاسی کی ہے اس کی اس ڈرامے میں.
جی بہت شکریہ, ہمارے ساتھ دے گا اصغر ندیم سید صاحب. اگر مجھے معلوم نہیں کہ آپ کی نظر سے یہ ڈرامہ گزرا یا نہیں, لیکن یہ پولیٹیکل میسیجنگ ڈرامے کے اندر کتنی آسان ہوتی ہے, اور ان حالات کے اندر اگر ہم یہ ایزیوم کر لیں کہ یہ جو ایک خاص طرز کی سوچ ہے اس کو تبدیل کرنا اگر مقصود ہے تو یہ کیسی آپ کے خیال میں یہ کاوش یا کوشش ہے؟
پہلی بات تو
یہ ہے کہ فرقان نے بہت ساری باتیں کر دی ہیں. میں نے اس پلے کو دیکھا ہے, ظاہر ہے کرونا وائرس کی وجہ سے بھی اور ویسے بھی میں ٹیلی ویژن گاہے بگاہے دیکھتا ضرور ہوں تاکہ مجھے معلوم ہو کہ کیا ہو رہا ہے, تو میں نے اس کو دیکھا ہے. اور اس کی پہلی قسط کا پہلا جملہ میں آپ کو بتانا چاہتا ہوں. پہلا جملہ یہ ہے قسط میں کہ ایک تلوار کو ڈھالا جا رہا ہے اور اس پہ ایک کردار یہ کہہ رہا ہے کہ یہ تلوار وہاں اٹھے گی جہاں ظلم ہوگا, کہ اسلام تلوار کو اٹھانے کا جو حکم دیتا ہے اس میں ایک ہی شرط ہے کہ جب ظلم انتہا سے بڑھ جائے تو تلوار اٹھے گی. یہاں سے یہ سیریل شروع ہوتا ہے. اچھا آگے پھر وہ قبائلی میڈیول ایجز یعنی 13ویں صدی کی پوری جو سینٹرل ایشیا اور یورپ کی جنگیں ہیں, قبائلی جنگیں ہیں اور جو منگولوں تک جاتی ہیں اور اس میں سروائیول قبائل کا بہت اہم ہے. میں تھوڑا سا پس منظر بتا دوں کیونکہ میں دیکھ چکا ہوں. تو اس میں بہت بڑا ایک پیغام یہ ہے کہ قبائل کی سروائیول اس میں ہے کہ چراگاہیں ان کے پاس آئیں اور وہ موسم ان کے پاس آئیں جہاں وہ اپنے قبائل کی پرورش کر سکیں. تو یہ وہی بات ہے کہ یہ ایک اچھا میسج ہے کہ اس پوری دنیا کے اندر جو کم از کم میڈیول ایجز میں دنیا جس حالت میں تھی اس میں ہر ایک کی ایک سروائیول تھی. اچھا اب آتے ہیں اگلی بات آپ کا سوال کہ کیا ایک سیریل ایک تبدیلی لا سکتا ہے یا میسج لا سکتا ہے. میں فلم کا اور ٹیلی ویژن کی ایڈیپٹیشن کا طالب علم ہوں اور ٹیچر ہوں, تو میں جب پڑھاتا ہوں ایڈیپٹیشن تو میں ہسٹری کی ایڈیپٹیشن بھی پڑھاتا ہوں. اب ہسٹری کو چاہے وہ منگولوں کی ہسٹری ہو, چاہے وہ رومن امپائر کی ہسٹری ہو, چاہے یورپین ہسٹری ہو, چاہے مسلم ہسٹری ہو, یہ جو بڑی ہسٹریز ہیں ان کو جب اڈیپٹ کیا جاتا ہے تو اس کے اندر ایک کنوٹیشن پولیٹیکل ہوتی ہے, نمبر ایک. نمبر دو نیشنلسٹک ہوتی ہے کہ اپنی قوم کے پرائیڈ کے طور پر ان کرداروں کو اوپر لایا جاتا ہے جو کردار کے ان کے ہیرو ہوتے ہیں اور ان کے ذریعے سے اگر کوئی تاریخ میں تبدیلی آئی ہے تو اس تبدیلی کو وہ کیٹر کر رہے ہوتے ہیں. تو یہ بری بات نہیں, یہ اچھی بات ہے, اس لیے کہ ہر قوم کو یہ حق حاصل ہے کہ ان کے جو ہیروز ہیں ان کو وہ لائیں کہ انہوں نے امپیکٹ کریٹ کیا. اچھا اب اس حد تک تو میں اس کو دیکھ رہا ہوں, لیکن میں یہ سمجھتا ہوں جو آپ کے سوال کا اب جواب آ رہا ہے کہ اسینشیلی کوئی بھی ہسٹری ہو وہ جب بنائی جاتی ہے تو اس پہ کروڑوں روپیہ لگتا ہے. ٹھیک ہے, تو جب کروڑوں روپیہ لگتا ہے تو اس پوائنٹ آف ویو سے لگتا ہے کہ نمبر ون وہ ایک اچھی انٹرٹینمنٹ ہو. کیوں کہ اگر وہ اچھی انٹرٹینمنٹ نہیں ہے تو وہ میسج رائے گاہ جائے گا. ٹھیک ہے, وہ ایجنڈا رائے گاہ جائے گا. تو میں نے یہ دیکھا ہے کہ اس سیریل کو انہوں نے پروڈکشن ویلیوز کے حوالے سے اچھے طریقے سے بنایا ہے اور اس کو انہوں نے ایک انٹرٹیننگ جس کو میں یوں کہوں گا لے گئے. نہیں, میرا ایک جملہ امپورٹنٹ ہے کہ ہسٹری کو فکشنلائز کیا ہے, یہ امپورٹنٹ جملہ ہے. ہسٹری کو فکشنلائز اگر آپ نہیں کریں گے تو وہ ہسٹری بیکار ہو جائے گی. تو میں یہ سمجھتا ہوں کہ اس کے جتنے کردار بنائے گئے ہیں تاریخ میں کیسے ہوں گے آئی ڈونٹ نو, لیکن جو میرے سامنے آئے ہیں وہ فکشنلائز ہو کے آئے ہیں
اور امپیکٹ سو امپیکٹ چھوڑتے ہیں. سید صاحب میرا سوال پھر یہ ہے کہ پاکستان کے جو اس وقت معروضی حالات ہیں جس میں انفارچونیٹلی طالبانائزیشن ہے وہ سوچ بھی ہے, سو اس اعتبار سے ایجنڈا اور پیغام مانویت رکھتا ہے اور اثر کر رہا ہے, امپیکٹ کر رہا ہے؟
بہت اچھا سوال ہے. اب اس میں اگر ہم طیب اردوغان اور عمران خان کی تقریروں کو ایک طرف رکھ دیں جو یہ کہہ رہی ہیں کہ ملائیشیا کے اور انڈونیشیا کے اور مصر کے اور عرب ورلڈ کے لیڈرز مل کے ایک مسلم امہ کا کنسپٹ دیں, اگر ہم ان بیانوں کو ایک طرف رکھ دیں, ٹھیک ہے, تو پھر ये सीरियल उस तरीके से इम्पैक्ट नहीं कर रहा कि जो एक रेवोल्यूशन लेके आए, जो बात आपने भी की, फुरकान ने भी की, और हमारे दो बड़े लीडर्स माशाल्लाह, मैं उन लीडर्स का एहतराम करता हूँ, मैं मलेशिया के लीडर का भी, ये सारे मुस्लिम उम्मा के अच्छे लीडर्स हैं, इमरान खान हो, अय्यूब अर्दोगान हो या मलेशिया के, ये बिल्कुल सच्ची बात है। लेकिन बात यह है कि इस तरह के जो एजेंडे होते हैं ना, वो कभी भी रेवोल्यूशन उस तरह पैदा नहीं कर सकते। हाँ, ये जरूर है कि आपकी एक व्यूअरशिप बहुत अच्छे तरीके से फॉलो होती है, और वो और उसका जो सिमुलेशन पॉइंट है उसको टाइम लगेगा।
एग्जैक्टली, मैं यही जानना चाह रहा हूँ, क्योंकि आपका एक बड़ा वसी तजुर्बा है, मैं डॉक्टर साहब के पास आऊंगा, लेकिन असगर नदीम सैयद साहब, पहले आप ही, बहुत सारे ड्रामे हमने खुद देखा है, हम पाकिस्तान के अंदर चलने वाले ड्रामों के साथ बड़े हुए हैं, उसमें वेमेन एम्पावरमेंट हो, ऑनर किलिंग हो, इसके ऊपर पैगाम देर से सही लेकिन पहुंचा है। समाजी रवैयों में अगर बड़ी तब्दीली नहीं आई तो तब्दीली के बुनियादी आसार ज़रूर मुनाकिस हुए हैं। सो आपको ये लगता है कि मेरा जो फिर सवाल की ये दूसरी शक्ल है कि जो ये पैगाम होता है वो ट्रांसलेट ज़रूर होता है कभी ना कभी, अगर एक दफ़ा सरायत कर जाए और इतनी ताकत से कि जैसे कि डॉक्टर फुरकान कह रहे हैं कि ये ड्रामा तुर्की में इतना नहीं देखा गया जितना पाकिस्तान में देखा जा रहा है।
हाँ, इस हवाले से देखो, मेरा अपना तजर्बा है, मैंने 4-5 सीरियल फ्यूडल सिस्टम पे किए, ठीक है, प्यास से लेकर, चांद ग्रहण से लेकर, हवाएं से लेकर, बहुत सारे सीरियल मेरे हैं, जो गुलाम गर्दिश से लेकर, ये सारे सीरियल थे जो फ्यूडल सिस्टम और उसके साथ साथ तब्दील होने वाली मईशत को ये सीरियल सामने ला रहे थे। अब मैं ये देखता हूं कि उसका इंपैक्ट जरूर हुआ, लेकिन लेकिन नवाज शरीफ की जितनी गवर्नमेंट्स आई उसके अंदर माफियाज पले, ये आप भी जानते हैं। तो मेरा जो फ्यूडल था, जो मेरे तमाम सीरियल्स का फ्यूडल, वो माफिया के अम्ब्रेला के नीचे आ गया, ये आपको भी पता है और ये सबको पता है, सबको पता है कि वही फ्यूडल्स जो थे वही बिजनेसमैन बने, वही चीनी चोर बने, वही सब कुछ बने, ठीक होगी बात। तो अब आपके सवाल का जवाब आ रहा है कि ठीक है, सीरियल्स अपना इंपैक्ट क्रिएट करते हैं, सरायत करते हैं, आपने अच्छी बात की, मैंने भी उसका जवाब दे रहा हूं कि उन्होंने सरायत किया, मगर पाकिस्तान की कंडीशन में वो एक बुरी शक्ल में आए, वो एक और माफियों को जन्म लेके आए, एंड आई एम मैं शर्मिंदा हूं कि मैंने फ्यूडल्स को टच किया और वो माफिया के नीचे आ गए, ठीक है ना। अब आपके सवाल का जवाब आ रहा है कि हाँ, ऐसा होता है कि जो सीरियल्स के अंदर एक मैसेज आ रहा होता है वो लोग लेते हैं, मगर इसमें कंडीशंस होती हैं भाईजान, कंडीशंस ये होती हैं कि आपका मुल्क जो है या आपकी एनवायरनमेंट जो है वो किस कंडीशनैलिटी से गुजर रही है, ठीक है, किन हालात से गुजर रही है। इस वक्त पाकिस्तान में बिल्कुल ये देखा जा रहा है। अब बाद में ख्याल आएगा कि ये इतना क्यों देखा गया, क्या टाइम की ज्यादती थी, क्या मुस्लिम प्राइड थी, जो अच्छी बात है, मैं इसको अच्छे मानों में,
बिल्कुल, बिल्कुल,
मैं बुरे मानों में नहीं ले रहा, कि अच्छी बात है कि आपको अपने वैल्यूज पे प्राइड है, मुझे अच्छी बात लग रही है कि लोग पसंद कर रहे हैं, हो सकता है उसके अंदर जो वैल्यूज, उसमें जो एक किरदार है सूफिया का किरदार है, जो जंगल से गुजरता है, बहुत आला किरदार है और बहुत अच्छी वो जो है रिवायत पैदा कर रहा है,
तो
इसका मतलब ये हुआ कि इसकी अच्छी चीजें मौजूद हैं और ये इंशाल्लाह शायद
आगे चल जाएंगे,
अच्छा वो आएगा
जी। डॉक्टर फुरकान हमीद साहब, ये बताइएगा, क्या इस बात का इम्कान है कि पाकिस्तान में इस ड्रामे को दिखाने के लिए, इस बात को शायद वसूख से कहा जा सकता है कि प्राइम मिनिस्टर इमरान खान ने उससे पहले खुद तो नहीं देखा होगा, सो क्या ये मुमकिन है कि क़यादत की सतह पे, यानी प्रेसिडेंट तैयब अर्दोगान ने इमरान खान से, वज़ीर आज़म पाकिस्तान से ये कहा हो कि इसको पाकिस्तान में भी उर्दू तर्जुमे के साथ, उर्दू डबिंग के साथ दिखाया जाए?
ایکچولی جب یہ عمران خان ترکی کے دورے پر تشریف لائے تھے تو یہ اس وقت یہ پچھلے سال کی بات کر رہا ہوں, یہ اس وقت کی بات چیت ہوئی تھی کہ پاکستان میں یہ ڈرامہ دکھایا جی. ایکچولی پاکستان کی طرف سے یہ آئی تھی کہ ریکویسٹ کی گئی تھی یہ ڈرامہ جو ہے ہم پاکستان میں دکھانا چاہتے ہیں, اور عمران خان نے ڈائریکٹ جو ہے وہ ترکی کے سر رجب طیب ایردوان سے اس میں ریکویسٹ کی تھی کہ ڈرامے کو پاکستان ٹی وی پہ دکھانے کا بندوبست کیا جائے, ہم اسے اردو میں پیش کرنا چاہتے ہیں. یعنی ایردوان سے زیادہ جو ہے عمران خان کی طرف سے اس ڈرامے کو کیا گیا تھا تاکہ پاکستان کے جو حالات جو ہیں وہ عوام کی توجہ جو ہے وہ صحیح اسلام کی جانب جو ہے مبذول کروائے جائے. میرا خیال یہی ہے, کیونکہ میں ٹرانسلیٹر کے طور
پر ہمیں ریسرچر ہمیں آپ بتائیے گا, آپ نے اپنے وی لاگ میں بھی لکھا ہے اس کے فگرز کیا آ رہے ہیں, یہ ڈرامہ ترکی میں کتنا دیکھا گیا, پاکستان میں کس نمبرز کے ساتھ یہ آگے بڑھ رہا ہے؟
ہاں پاکستان میں یہ جو ہے تقریباً 15 دنوں میں جو ہے یہاں پہ 5 سال میں اتنی جو ہے عوام نے دیکھا جتنے کہ یہاں پہ 15 دن میں پاکستان میں دیکھا گیا ہے. تقریباً 10 لاکھ جو ہے اس کے ویورز ہیں, لیکن یہ تقریباً دنیا میں اس وقت تک 177 ممالک میں دیکھا جا چکا ہے اور تقریباً اس کے 30 ملین کے قریب ویورز ہیں ٹوٹل, میں دنیا کی بات کر رہا ہوں, اور پاکستان میں 10 لاکھ جو ہے تقریباً یہ پہلے 4-5 دنوں تک جو ہے دیکھا جا چکا ہے, اور مزید جو ہے 1 مہینے کے اندر یوٹیوب میں اس کا میرا خیال جو ہے جو ریکویسٹ کی گئی ہے کہ یہ ایک نیا جو ہے ریکارڈ بننے کے قریب پہنچ چکا ہوا, کیونکہ اس سے پہلے کوئی بھی ڈرامہ 1 مہینے میں اتنی بار نہیں دیکھا گیا جتنا کہ پاکستان میں دیکھا گیا ہے.
جی اصغر ندیم سید صاحب, پاکستان اس کی اپنی تاریخ بہت جاندار ہے, اگر ڈرامے کی طرف آئیں آپ جیسے رائٹرز اس کے اندر موجود ہیں, کیا سبب ہے کہ کوئی ترک ڈرامہ ترکی سے زیادہ پاکستان میں زیادہ مقبول ہو؟ تو اس سے کیا مطلب لیا جائے, یہ سلطنت عثمانیہ کے ساتھ رومانس ہے, یہ ہیروئزم ہے, یا ایک پاکستانیوں کے حصے جمالیات ہے, کیا کچھ کار فرما ہو سکتا ہے؟
اس میں 2-3 باتیں ہیں. پہلی بات یہ ہے کہ پاکستان کی ڈرامہ انڈسٹری میں جو زوال آ چکا تھا, جس میں کہ صرف ایک مظلوم لڑکی پورے چینلز کے اوپر رو رہی ہوتی ہے, تو ایک تو اس کا رد عمل ہے میرا خیال ہے, ٹھیک ہے, کہ آپ کو دیکھنے کو کوئی ویریشن اور ڈائیورسٹی نہیں مل رہی. پہلی بات تو یہ ہے, اور میں وسوخ سے یہ کہہ رہا ہوں کہ لوگ اکتائے ہوئے تھے تو, اور اس میں میل ویورشپ خاص طور پر جو ان کو جب ایک چیز ملی, اور ویسے بھی یہ جو سیریل ہے میل ڈومینیٹنگ سیریل ہے, اس میں تو کوئی بحث نہیں ہے کیونکہ اس کا پورا سٹرکچر جو ہے وہ میل ڈومینیٹنگ ہے, ہیروئزم ہے, ٹھیک ہے, اور یہ میں کوئی برائی میں نہیں کہہ رہا, میں آپ کو اس کی ایک خوبی کے طور پر بیان کر رہا ہوں. تو اس کی بنیاد پر جو میل ویورشپ تھی اس نے فوراً اپنے آپ کو ڈیورٹ کیا, کیونکہ وہ پیاسی تھی, کیونکہ اس کو کچھ مل نہیں رہا تھا, ایک تو ہے یہ وجہ. اچھا دوسری وجہ یہ ہے کہ اس میں یہ نہیں ہے کہ اس سے کسی ایجنڈے کو یا مسلم امہ کے کاؤز کو شاید یہ لوگ کوئی پروموٹ کر رہے ہو, ایسا نہیں ہے. بات یوں ہے کہ آپ کو ایک اچھا ہیرو مل رہا ہے, ٹھیک ہے, میل ڈومینیٹ ہیرو مل رہا ہے, اور اس کے ساتھ ساتھ آپ کو سٹوری سٹرکچر مل رہا ہے, اور سٹوری سٹرکچر کے اندر خواتین کے کردار ہیں, فیملی ویلیوز ہیں, اور اس کے اندر ایک جرنی ہے, ایک نیریٹو ہے جو بہت اعلی درجے کا نیریٹو ہے. تو دیکھیں کوئی بھی ڈرامہ ہٹ ہونے کے جو بنیادی پرنسپلز ہیں وہ وہی ہیں جو چاہے کوئی امریکن سیریل ہو چاہے وہ کوئی برٹش سیریل ہو, ہوتا وہی ہے کہ اس کا نیریٹو کیا ہے, جرنی کیا ہے. اب باقی آ جاتے ہیں میسیجز. اب بات یہ ہے کہ ہمارے ہاں آپ کو بھی پتا ہے پاکستان کے اندر کہ مولانا حضرات ہیں, مولانا حضرات کی پریچنگ ہے, اور ان کا اپنا ایک طریقہ کار ہے, اور ان کا ایک اپنا سسٹم ہے. اب اس کے اندر جب اس طرح کا کوئی سیریل آتا ہے تو وہ میں سمجھتا ہوں کہ ڈائیورسٹی پیدا کرتا ہے, اور وہ اپنے ویورز کو اور چیزیں بھی دکھاتا ہے, مثلا بریوری, مثلا اپنے وعدے کا پاس, یعنی اپنے وعدے کو پورا کرنا, اور اس کے ساتھ ساتھ اپنے قبیلے کی حفاظت کرنا. دیکھیں یہ سارے وہ نارمز ہیں جو بیسیکلی اسلام نے ہمیں دیے ہیں, कि आपको जंग करनी है या आपको किसी पे हाथ उठाना है तो 100 दफा आपको सोचना पड़ता है, आपको उन कवायद की पाबंदी करनी पड़ती है, ऐसे आप तलवार नहीं उठा सकते।
सही।
तो जब ये मैसेजेस आएंगे तो नेचुरली एक हार्मनी का पहलू आएगा, और उस पॉइंट ऑफ व्यू से इस सीरियल के अंदर अगर मैं इसको न्यूएंसेस को देखूं तो बहुत सारी चीजें ऐसी हैं जो लोगों को फौरी तौर पर अट्रैक्ट करती।
और सवाल आखिरी है अपने दोनों पैनलिस्ट से, डॉक्टर फरकान हमीद से भी और असगर नदीम सैयद साहब से भी। सैयद साहब, सबसे पहले आप इसको जवाब दीजिएगा, आपने अपनी गुफ्तगू में कहा कि ज़ाहिर है एक हीरोइज़म है हम पाकिस्तान के अंदर, हम जो तारीखी नावल्स पढ़ते हैं वो ज़्यादातर अरब और तुर्क मुआशरे से, हत्ता कि अफगान मुआशरे से वो पाकिस्तान और हिंदुस्तान की धरती पर आए और वो आज भी हीरोज़ हैं। सो क्या इस तरह के ड्रामों का फौरी तौर पर मकबूल हो जाना इस बात को भी जाहिर करता है कि ये खित्ता, ये धरती अपने हीरोज से तरसी हुई है, वहां हीरोज पैदा नहीं हुए या नहीं हो रहे?
देखिए, बात ये है कि बिल्कुल आपकी बात सही है, उसमें ये है कि हमारे जितने हीरोज हैं सारे अफगान हीरोज हैं, महमूद गजनवी, गौरी, अब्दाली, दुरानीज, ये सारे अफगान हीरोज हैं। मेरा इस पर एक अफसाना भी है कि मुझे मेरा हीरो दो। खैर, इसको छोड़, बात यह है कि चाहे मुगल हो चाहे कोई हो, जाहिर है कि वो धरती के हीरोज उस तरह से बनते नहीं है, लेकिन ये एक अलग बहस है, इसमें फिर किसी वक्त बात होगी। एक तो तरसे हुए वाली बात आपकी बिल्कुल दुरुस्त है, और दूसरी बात यह है कि हम हीरो की तलाश में है और वो तलाश हमें भटकते हुए कहीं भी ले जाती है, और उसमें रुकिएगा, नसीम इजाजी जैसा बंदा यहाँ रूल करता है काफी देर तक, जो कि इंतहाई घटिया जज्बातियत के साथ था, तो और हमारा वो कभी भी हिस्टोरिक नॉवलिस्ट नहीं था, लेकिन आपको बताइए तो वो कितना बेस्टसेलर था। तो ये जज्बातियत यहाँ रही है।
सही। डॉक्टर फरकान हमीद साहब, जज्बातियत, रोमांस, और क्या हीरो को हीरो की तलाश में है मुआशरा, पाकिस्तान का मुआशरा, जिस वजह से ये ड्रामे ज्यादा मकबूल?
एक्चुअली देखा जाए तो पाकिस्तान जो है, ये मुगलिया सल्तनत जो थी, ये महमूद गजनवी थी, ये सब लोग तुर्की थे, तुर्कों से, हमारे यहाँ जो अरबों से है, मेरा ख्याल है पाकिस्तानियों का किसी तरीके से भी कभी ताल्लुक अरबों से नहीं रहा, क्योंकि पाकिस्तान की सकाफत और अरब सकाफत में जमीन आसमान का फर्क है, लेकिन तुर्क सकाफत को देखते हैं तो चूंकि हम लोग उसमें मुगलिया सल्तनत है, आगे जो सिलसिला चल रहा आ रहा है ये सब कुछ तुर्कों ही से हमने लिया हुआ है, इसलिए तुर्कों से हमारी ज्यादा मोहब्बत है, जज्बातियत भी इसी वजह से ज्यादा है कि क्योंकि तुर्कों को अपने दिलों के बहुत करीब समझते हैं, और हर लहाज से हम इसी वजह से शायद हमारी मोहब्बत जो है वो ज्यादा है बाकी किसी इस्लामी ममालिक से, और यही वजह है कि जब हम इनकी बात करते हैं तो हम ये एज ए अफगानी के तौर पर या उसके गैर उसके तौर पर नहीं करते, हम जो है एज ए तुर्क के तौर पर अपने आप को एक तुर्क समझते हुए अपने अंदर महसूस करते हुए अपने जज्बात का इजहार करते हुए उन्हें जो है अपना हीरो भी इसीलिए समझते हैं कि वो खुद हमारे में से है और हम भी उनमें से हैं। जी,
बहुत शुक्रिया डॉक्टर फरकान हमीद साहब, आपने हमें ज्वाइन किया। असगर नदीम सैयद साहब, आपके भी हम ममनून हैं, आपने हमारे लिए वक्त निकाला, बहुत अच्छा लगा आपसे बात करके इस मौजू पे और इसमें।
थैंक यू जी।
थैंक यू सर।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से शुद्ध 7 बजे तक urduvoa.com पर बराह राहत सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है और हमारे आज के इस डिजिटल सेगमेंट में हमारे साथ मौजूद है मोना शेख। मोना शेख इस वक्त अमेरिका के अंदर स्टैंड अप कॉमेडियन है, पाकिस्तानी ओरिजिन, पाकिस्तान से आई हुई लड़की, मुस्लिम और स्टैंड अप कॉमेडियन। यहाँ तक बात अगर लगे कि ये मुश्किल है समझना तो मुश्किल है, लेकिन इससे अगला जुमला वो और ज्यादा मुश्किल होगा कि एक ऐसी लड़की ایک ایسے پس منظر سے انفارچونیٹلی میں ان کی اجازت سے یہ شیئر کر رہا ہوں آپ کے ساتھ کہ جس نے ابتدائی زندگی بہت مشکل حالات میں گزاری ہے, ان سینس کہ جہاں پہ ٹارچر بھی ہے, جہاں پہ سپریس کیا جاتا ہے, اور انفارچونیٹلی خواتین کو بالخصوص اس قدر تیزی سے آگے بڑھنے کا یا نرچر ہونے کا موقع نہیں ملتا ہے. تو اس مشکل حالات سے, ٹارچر سہتے ہوئے, ایک وائلنٹ انوائرمنٹ سے اسٹرگل کرتے ہوئے مونا شیخ آج لاس اینجلس کے اسٹیج کے اوپر لوگوں کو کیسے ہنسا رہی ہے, اس سفر پہ بات کریں گے. مونا, تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا اور آپ اپنی لائف اور اپنی اسٹوری ہمارے ساتھ شیئر کرنے کے لیے یہاں پہ موجود ہیں, اور ساتھ ساتھ آف کورس جو ہمارا سیگمنٹ ہے وبا میں مزہ, سو جو کہ آپ کی اسٹینڈ اپ کامیڈین ہیں, سو ہم یہ بھی جانیں گے کہ وبا میں کس طرح کا مزہ آپ جنریٹ کر رہی ہیں. سو مونا, کچھ بارے اپنے بارے میں بتائیے, کس انوائرمنٹ میں کیسے آگے بڑھی فرام پاکستان ٹو ایل اے؟
Well, بہت بہت شکریہ, تھینک یو فار ہیونگ می. آئی تھنک زیادہ تر آپ اسٹینڈ اپ کمیڈینس کی اگر آپ لائف دیکھیں, موسٹ اسٹینڈ اپ کمیڈینس کم فرام پین. کامیڈی میں ایک سیئنگ ہے دیٹ گریٹ کامیڈی کمز فرام پین, اینڈ آئی تھنک دیٹ ڈیفینیٹلی از دا کیس, اینڈ میرے سچویشن میں از ڈیفینیٹلی دا کیس. میں کراچی میں پلی بڑی ہوئی, میرے پیرنٹس ہمیشہ لڑتے تھے, بہت آرگیومنٹس. میرے ڈیڈ ویری سکسیسفل گائے, ویری نائس گائے, خود بھی ویری نائس گائے, مگر آلسو بہت فزیکلی وائلنٹ ٹورڈز میری امی کو بہت مارتے تھے جب میں بہت چھوٹی سی تھی. اینڈ آئی تھنک ایز ینگ ایز مے بی میں 5 سال کی ہوں گی, 6 سال کی ہوں گی, اور میری وہ فرسٹ میموری ہے کہ میرے ڈیڈ میری امی کو مار رہے ہیں. تو آئی تھنک فزیکل وائلنس, ڈومیسٹک وائلنس از اے ہیوج پرابلم ہمارے کلچر میں, اینڈ آئی تھنک ہمارے یہاں شرم اور شیم بہت ہے کہ یہ یار یہ اس بات میں ہم بات نہیں کریں گے کیونکہ یو نو کیونکہ ہمارے کلچر پہ شیم آئے گا, یا ہمارے مذہب پہ شیم آئے گا, یا ہماری فیملی پہ شیم آئے گا. مگر اب جب تک آپ پرابلم کو کنفرنٹ نہیں کریں گے تو آپ پرابلم کو ریزالو کیسے کریں گے؟ اینڈ آئی فیل لائک اگر میری اسٹوری کسی کی مدد کر سکتی ہے, دیٹ آئی وانٹ پیپل ٹو انڈرسٹینڈ کہ یو نو اگر آپ ڈومیسٹک وائلنس سے آپ آئے ہیں, لائک میرے ابو, لائک میں جب تک 15 کی عمر تک میرے ابو نے بہت مارا ہے مجھے فزیکلی. میرے ابو نے مجھے 2 مہینے پہلے جب میں امریکہ موو ہونے والی تھی, میرے ابو نے مجھے اتنا مارا, کوئی چھوٹی موٹی بات پہ ناراض ہو کے میرے ابو نے مجھے اتنی زور سے مارا تھا کہ میری ایئر رنگس میرے کان سے نکل گئے تھے, رائٹ, اتنی زور سے مجھے مارا تھے. تو میرا پوائنٹ یہ نہیں ہے کہ میں اپنا آپ کو یہاں پہ بیٹھ کے وکٹم دکھاؤں, دیٹس ناٹ دا پوائنٹ. میں پوائنٹ یہ بنانا چاہ رہی ہوں کہ آپ ڈومیسٹک وائلنس سے آ سکتے ہیں, آپ بہت ڈیفیکلٹ بیک گراؤنڈ سے آ سکتے ہیں.
ایون آپ نے بتایا آپ کے بھائی بھی وائلنٹ تھے, اور پھر پاکستان کے اندر, اور خاص طور پہ اگر ہم 10-15 سال پہلے 20 سال پہلے کے کلچر کی بات کریں تو اور مشکل ہوگا. سو یہ بتائیں کہ پھر ایک مار کھانے والی لڑکی مونا کریکرز کی طرف کیسے آئی, لوگوں کو ہنسانے کی طرف کیسے آئی, یہ سفر کیسے ہوا؟
کیونکہ تکلیف ہنسانے کا بہت اچھا میڈیسن ہے, دیٹس وائی. جو لوگ آئی فیل جو سب سے زیادہ روتے ہیں ان کو مے بی لوگوں کو ہنسانا سیکھ لیتے ہیں. وہ دو قسم کے لوگ ہوتے ہیں, جو لوگ سب سے زیادہ روتے ہیں یا تو وہ بڑوں کے لوگوں کو اور رلاتے ہیں یا پھر بڑوں کے لوگوں کو ہنساتے ہیں. تو میں نے چوز کیا کہ میں لوگوں کو ہنساؤں, اور خالی لوگوں کو نہیں ہنساؤں, اپنے آپ کو بھی ہنساؤں. کیونکہ جب آپ اس قسم کے انوائرمنٹ میں پڑے بڑے ہوتے ہیں, دیر از اے لاٹ آف ڈپریشن, دیر از اے لاٹ آف انگزائٹی. میں بہت فار مینی ایئرز میں انسامنیا سے سفر کر رہی, تو مجھے لائک نیند نہیں آتی ہے. تقریباً آئی وڈ گو 3-4 days ود نو سلیپ, کیونکہ میرا دماغ کین ناٹ شٹ آف, اینڈ دیٹس ا ریل, یو نو, دیٹس ا لاٹ آف پرابلم. مگر یو نو آئی فیل لائک کامیڈی جو ہے نا, اٹ از دا لٹرلی دا بیسٹ میڈیسن, کہ آپ اپنی تکلیف کو بھی لے کے آپ مے بی یو کین چوز ٹو آلسو میک فن آف اٹ. آئی مین یو نو کامیڈی کی وجہ سے آپ اسٹیج پہ جا کے ایسی بات کر سکتے ہیں جو لوگوں نے مے بی پہلے سنی نہیں ہو, اور یا آپ اپنے لوگوں کو آپ ہنسا رہے ہیں اپنے ایکسپینس پر, یو نو. مگر there's a humanity in it, there's a very like vulnerable and human part about it, kyunki hum sab toote hue hain. I think log realize exactly.
میں خود جب اپسٹ ہوتا ہوں تو میں کامک شوز دیکھتا ہوں کسی بھی وجہ سے, تو وہ مجھے بہت ایک بہتر ریمیڈی اس کی نظر آتی ہے. سو مونا, آپ دیسی کامیڈی نائٹ کر رہی ہیں ایل اے سے دیسی کمیونٹی کے لیے, اس کے علاوہ آپ جو ڈفرنٹ اسٹریمنگ چینلز ہیں, ایپل ہو گیا, باقی ان کے لیے پروگرامز کر رہی ہے, کچھ آج کل جو پروجیکٹس ہیں آپ کے پاس ان کے بارے میں بتائیے گا. اور اسٹینڈ اپ کامیڈی کتنی مشکل ہے, خاص طور پہ جب آپ دیسی آڈینس کے سامنے کرتی ہیں یا آپ لوکل امیرکن کے سامنے, انٹرنیشنل آڈینس کے سامنے کرتی ہیں, تو اس میں کیا فرق ہے؟
بہت فرق ہے. آئی فیل لائک دیسی آڈینس یا مسلم آڈینس کے سامنے سرٹن ٹاپکس آپ زیادہ نہیں بات کر سکتے ہیں, کیونکہ دا آڈینس ٹینڈز ٹو بی ا لٹل بٹ مور کنزرویٹو, دے ڈونٹ وانٹ ٹو ٹاک اباؤٹ سرٹن ٹاپکس. مگر امیریکن آڈینس آف کورس, اگر آپ کامیڈی کلب میں کرتے ہیں, یو کین ٹاک اباؤٹ اینی تھنگ, آئی مین لٹرلی اینی تھنگ. اینڈ آئی فیل لائک یو نو فریڈم کا فیکٹر آ جاتا ہے, اٹس اے ہیوج فریڈم فیکٹر کہ یار یہ ٹاپکس کے بارے میں بات کر سکتی ہوں, یہ ٹاپکس کے بارے میں نہیں بات کر سکتی. اور آلسو دیسی یو نو مسلم آڈینس کے سامنے یو وانٹ ٹو ٹاک مور اباؤٹ اسٹف یو کین ریلیٹ ٹو, لائک فار انسٹنس یو نو آئی تھنک دیسی عورتیں ریلیٹ ٹو دا ہول ویکسنگ سچویشن. ابھی یہ اس انوائرمنٹ کوارنٹین کی وجہ سے میں چوباکا بنی ہوئی ہوں. آپ کو پتا ہے چوباکا اسٹار ٹریک میں جس کے جو سارے بال سے کور ہوا ہوا تھا, دیٹس می, دیٹس ایوری دیسی وومن رائٹ ناؤ, لائک وی آر سفرنگ بیکاز وی آر کورڈ ود ہیئر اینڈ دیر از نو ویکسنگ ٹو بی ہیڈ اینڈ اٹس اے پرابلم. تو آئی ایم جسٹ سیئنگ, آئی مین دوز آر لائک جسٹ کائنڈ آف ریلیٹیبل تھنگس کہ آپ کامیڈی میں کر سکتے ہیں دیسی مسلم انوائرمنٹ میں ورسز یو نو امیریکن انوائرمنٹ, جہاں پہ آپ کافی چیزیں بات کر سکتے ہیں جو آپ
پڑھنے کو ملتی ہیں, ایون وہاں پہ کامیڈی شوز ہو رہے ہیں وہ بھی اس موضوع کو لے کے آتے ہیں, اموات ہو رہی ہیں, ہم افسردہ ہیں, لوگ بیمار ہیں, ہم اس پہ دکھی ہیں, ہاسپٹل بھرے ہیں, لوگوں کی جابیں جا رہی ہیں, ہم اس پہ پریشان ہیں, شہر سو گئے ہیں, ویران ہیں, اس پہ اداسی ہوتی ہے, لیکن ہنسنا ضروری ہے. ہنستے ہیں تو کہتے ہیں کہ ہماری امیون سسٹم وہ بھی بہتر ہوتا ہے, ہماری انرجی جو ہے نا وہ ایک شیک ہونے کے بعد, چیک اپ ہونے کے بعد ہمیں وہ انرجائز کرتی ہے. تو ہنسنا کیوں ضروری ہے, خاص طور پہ وبا میں, اور وبا میں کیا ایسی چیزیں آپ کے سامنے آئی ہیں یا آپ نے کریٹ کی ہیں جو ہمارے ہونٹوں پہ مسکراہٹ لا سکتی ہیں؟
آپ کے ہونٹوں پہ کیا مسکراہٹ لا سکتی ہیں؟ ویل, اگر آپ کو اسٹینڈ اپ دیکھنا ہے, آپ لوگ میرے یوٹیوب پہ جا سکتے ہیں, میری ویب سائٹ پہ جا سکتے ہیں, جہاں پہ میں نے سارے اپنے اسٹینڈ اپ اور کامیڈی لگائی ہوئی ہے. مگر یہ بات تو میں ضرور کہوں گی کہ ہر کوئی اس وقت شاک ہوا ہے کہ یار اتنے لوگ بیمار ہو رہے ہیں اور اتنے لوگ مر رہے ہیں کووڈ کی وجہ سے. مگر آپ نے اگر نوٹس کیا ہو کہ جو سب سے زیادہ کم لوگ جو مر رہے ہیں وہ ہوملیس لوگ ہیں, کیونکہ ان کا امیون سسٹم از فینٹاسٹک. اور جو ہم لوگ جو ہے نا, جو ہم لوگ ویک امیون سسٹم والے ہیں, جو ہم گھر میں بیٹھے ہوئے, تو واٹ وی آل نیڈ ٹو ڈو از بی ہوم لیس فار اے لٹل بٹ, تاکہ باہر جا کے ہم اپنا امیون سسٹم بلڈ کر کے اینڈ دین وی کین کم بیک, تاکہ وی کین اے ہیو کمپیشن فار ہوم لیس پیپل اینڈ بی بلڈ اے امیون سسٹم. سو اٹس اے ون ون سچویشن ان مائی اوپینین.
میں نے جو میمز دیکھی نا وہ بہت, اگین ہمارے دیسی, ایون مونا میں نے یہ نوٹس کیا ہے کہ ہم جو دیسی بیک گراؤنڈ سے آتے ہیں, اور میں ٹپیکل دیسی آپ کے سامنے بیٹھا ہوں, ہمارے جوکس بھی بہت ڈفرینٹ ہیں. ہمیں یہاں کے یا تو جوکس سمجھ نہیں آتے, یا پھر ان جوکس کو میں, ہمارا امیون سسٹم جوکس میں اتنا اوپر چلا گیا ہے, زیادہ پوٹینسی کی میڈیسن کے ٹھیک ہوتے ہیں ہم, تو جوک بھی اس لیول کے ہیں کہ جہاں پہ ہنستے ہیں. سو میں نے دیکھا کچھ ٹک ٹاکس دیکھی ہیں, ایک بچی کو پریٹینڈ کر رہی ہے ایک ینگ لڑکی, اور اسے ٹیچر پوچھتی ہے کہ جی آپ کے ابو کیا کرتے ہیں, تو وہ ان پینڈیمک کے دنوں کا ایک ریفلیکشن ہے اس میں, کیوں کہتی ہیں بڑی آواز میں نکال کے بچوں جیسی کہ میرے ابو تو ہاؤس وائف ہیں, تو کہتی ہیں واٹ, میں ایم آسکنگ اباؤٹ یور فادر, آپ کے ابو کیا کرتے ہیں, تو کہتی ہیں میں ابو کا ہی بتا رہی ہوں, وہ ہاؤس وائف ہیں آج کل. تو اس طرح کی چیزیں یہاں پہ نظر آتی ہیں. یہاں پہ کیا اچھی لائنز آپ کو دیکھنے کو, پڑھنے کو ملی, یا اچھی میمز آپ کے سامنے آئی؟
میں نے کچھ میمز دیکھی ہیں, کیونکہ میں آلسو کنٹینٹ کریئٹر ہوں, تو آئی تھنک میں نے بھی کافی یو نو اپنی میں کانٹینٹ اور اپنی ویڈیوز بناتی ہوں. جیسے میں نے آپ کو بتایا جو کلورین کی ویڈیو بنائی ہے, آئی تھنک ہر کوئی لائک اب کوارنٹین کے زیادہ تر جوکس کر رہا ہے مینلی بیکاز واٹس ہیپننگ. مگر میرا کوارنٹین کا جوک یہ ہے کہ اس کوارنٹین میں سے دو چیزیں آئیں گی, یا تو سب سے زیادہ ڈیوورسز یا سب سے زیادہ بچے پیدا ہوں گے, اور مے بی کچھ لوگوں کے لیے دونوں چیزیں ہوں گی, سو ویئر کین آئی فائنڈ آؤٹ. مگر اگر میرا کامیڈی کریئر اچھا نہیں چلتا ہے تو پھر میں ڈیوورس لائر بن جاؤں گی, کیونکہ اس میں زیادہ پیسے ہوں گے.
تو دوسرا یہ بتائیں کہ ایک اور بھی آپ نے بتایا کہ شاید کوارنٹین میں ایک میسج یہ بھی ہے کہ آپ ہوم لیس ہو جائیں تو آپ بچے رہیں گے کورونا سے.
ہاں جی, ہاں نا, امیون سسٹم بڑھتا ہے نا اگر آپ ہر چیز سے ایکسپوز ہوئے ہوئے ہوں.
آخری بات, اور آپ جب کہ اب اسٹیج نہیں ہو رہا تو کیا ہو رہا ہے؟
اب اسٹیج نہیں ہو رہا تو انٹرنیٹ اسٹیج بن گیا, یو نو, کیونکہ ہماری تو لائیو کامیڈی تو ہوتی ہے ساری پبلک گیدرنگ میں, تو اب پبلک گیدر نہیں, تو میں میں نے اپنا ویکلی کامیڈی شو لانچ کیا ہے, دیسی کامیڈی نائٹ ایوری ویک, ہر جمعے شام 8 بجے ایل اے ٹائم میں شو کیس کرتی ہوں نیو کمیڈینس کو, نیو دیسی کمیڈینس, نیو پرشین کمیڈینس, نیو عرب کمیڈینس. سو اس ہفتے ہماری جو کمیڈینس ہے, ایک کمیڈین نتالیہ گل جلانی, وہ کراچی میں رہتی ہیں ایکچولی, شی از ان دی کامک, ویری ویری فنی گرل. تو میں چاہتی ہوں کہ جتنے بھی گلوبل کمیڈینس کو میں شو کیس کر سکتی ہوں, دیٹس ریئلی وانٹ ٹو واٹ آئی واٹ آئی ایم ڈوئنگ رائٹ ناؤ, کیونکہ ہنسنا تو بند نہیں کر سکتے.
بہت شکریہ منا شیخ, اسٹینڈ اپ کامیڈین, آپ نے ہمیں لاس سے جوائن کیا, بہت شکریہ آپ کا.
Thank you so much.
اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی